खजाना है एक, सिर्फ इसको हम ढक्कन उठा उठा के आगे चलते जाएंगे। जिसको इसकी डिटेल पढ़नी है सुननी है वो सबीलुल जन्ना में सुन सकते हैं। सूरत आराफ, बिस्मिल्लाहिर्रहमानिर्रहीम, अलिफ लाम मीम स्वाद, किताबुन उन्ज़िला इलैका फला यकुन फी सद्रिका हरज मिन्हु लितुन्ज़िरा बिही वज़िक्रा लिल्मुमिनीन। जिस मज़मून पे सूरत अलनाम ख़त्म उसी पे सूरत अलराफ़ शुरू। अलिफ लाम मीम स्वाद, ये किताब है जो तुम्हारी तरफ नाज़िल की गई, पस ए नबी ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम आपके दिल में कुछ हिचक न हो। इसके उतारने की गरज यह है कि तुम इसके ज़रिए से मुनकरीन को डराओ और ईमान लाने वालों को यकीन दहानी हो जाए। करो क्या, इत्तबियु मा उन्ज़िला इलैकुम मिन रब्बिकुम, पैरवी करो उस चीज़ की जो तुम्हारे रब की तरफ से नाजिल किया गया है, उसकी पैरवी करो और अपने रब को छोड़कर दूसरे सरपरस्तों की पैरवी ना करो। हाईलाइट करें। और अल्लाह ने नतीजा भी लिख दिया, मगर तुम नसीहत काम ही मानते हो। इस किताब की पैरवी दूसरी चीज़ों की बजाय। इस आयत पे आपने बाद में कम से कम एक मिनट गौर करना है, कैसे हम अल्लाह की किताब की पैरवी की बजाय दूसरों की पैरवी करते हैं। क्या हुआ उनके साथ, कितनी ही बस्तियां जिन्हें हमने हलाक कर दिया, इन पर हमारा अजाब अचानक रात के वक्त टूट पड़ा, या दिन दहाड़े ऐसे वक्त आया जबकि वो आराम कर रहे थे, और जब हमारा अजाब इन पर आ गया तो इनकी ज़बान पर इसके सिवा कोई सदा ना थी। क्या, अन क़ालू इन्ना कुन्ना ज़ालिमीन, कि बेशक वाकई हम ज़ालिम थे। हम किसी मुश्किल के वक्त क्या पढ़ते हैं, ला इलाहा इल्ला अंता सुब्हानक इन्नी कुंतु मिनज़ ज़ालिमीन, लेकिन हमारी जगह हमारे दोस्त पढ़ती हैं। यहाँ देखिए, जब अजाब आते हैं तो बंदा कहता है इन्ना कुन्ना ज़ालिमीन, हम खुद ज़ालिम थे, अल्लाह ने वैसे नहीं पकड़ा। फलनसलन्नल्लज़ीना उर्सिला इलैहिम वलनसलन्नल्मुरसलीन, बस ये ज़रूर होकर रहना है कि हम इन लोगों से बात पुरस् करें जिनकी तरफ हमने पैगंबर भेजे हैं, और पैगंबरों से भी पूछें कि उन्होंने पैगाम रसानी का फ़र्ज कहाँ तक अंजाम दिया और उन्हें इसका क्या जवाब मिला। ज़रा इस पर गौर कीजिएगा, नबी सल्लल्लाहु अलैहि वसल्लम से पूछा जाएगा कि मेरा नाम अमल क्या था, उम्मतियों के आमाल का नबियों से पूछा जाएगा। खुद से पूछिए, मेरे आमाल जब नबी सल्लल्लाहु अलैहि वसल्लम के सामने खुलेंगे तो वो मेरे बारे में क्या सोचेंगे। فَلَنَقُصَّنَّ عَلَيْهِمْ بِالْعِلْمِ وَمَا كُنَّا غَائِبِينَ, फिर हम पूरे इल्म के साथ सारी सरगुज़िश्त इनके आगे पेश कर देंगे, यानी गैस वर्क नहीं है, तुम्हारे अपने आमाल की बुनियाद पे तुम्हारे नामे अमाल बनेंगे। आखिर हम कहीं गायब तो न थे, और बस नुसरो ज़ैन हक होगा जिसके पलड़े भारी होंगे। इसी नाम की सी डी इस आयत पे, जिसमें बहुत ही खूबसूरत पॉइंट्स हैं कि हम अपने नामे अमाल को कैसे भारी कर सकते हैं, अगर उसको सुन सकें तो आपको पता चलेगा। लेकिन यहाँ इतनी बात समझ लीजिए कि क़यामत के दिन वज़न होंगे, उन पलड़ों को भी तोला जाएगा जिसमें हमारे गुड डीड्स एंड बैड डीड्स लिखे जाते हैं, जिस्मों को भी तोला जाएगा, काफिर और मोमिन को भी तोला जाएगा, और इसी तरह से आप देखिए कि इंसान की नेकियों के साथ साथ नेमतों को भी तोला जाएगा कि जिस तरह से नेमतें थी क्या उतने नेकियों के काम किए। और एक रिवायत में आता है कि सारी नेमतें एक आँख के रखते ही सारे अमल जो नेकियों के किए हुए थे ज़िंदगी में, एक आँख के नामे अमाल में रखते ही अमल जो है वो ऊपर चले जाएंगे और आँख का हक अदा नहीं हो सकेगा। हमारा क्या हाल होगा, क्या खाते हैं, क्या पीते हैं, क्या पहनते हैं। तो अल्लाह से दुआ कीजिए कि अमल वाले वज़न करने लगे, खोखली नेकियाँ ना करें, भारी नेकियाँ करें। उसके बाद अल्लाह ताला ने कुछ लोगों को जन्नत की राह देनी है और कुछ को जहन्नम की, अल्लाह हमें जन्नत की राह दे दे। वज़न उस रोज़ैन हक होगा, जिनके पलड़े भारी होंगे वही फलाह पाएंगे, और जिनके पलड़े हल्के रहेंगे वही अपने आप को खसारे में मुब्तला करने वाले होंगे, क्योंकि वो हमारी आयतों के साथ ज़ालिमाना बर्ताव करते थे। क्या करते थे, आयतें चूमते थे, चाटते थे, पढ़ते थे, पर अमल नहीं करते थे। हमने तुम्हें ज़मीन में इख्तियारात के साथ बसाया और तुम्हारे लिए यहाँ सामान ज़ीस्त फराहम किया। कितने प्यार से अल्लाह कह रहा है, ये दुनिया तुम्हारे लिए ओनली फॉर यू, लेकिन क़लीलम मा तशकुरून, मगर तुम लोग कम ही शुक्रगुजार होते हो। इंसान की तख्लीक का जिक्र है, पहले ही बता दिया, डोंट बी एम्बेरस्ड, ये दुनिया तुम्हारे लिए बनी है, इंजॉय करो। ولقد خلقناكم ثم صورناكم ثم قلنا للملائكة اسجدوا لآدم. ہم نے تمہیں زمین میں اختیارات کے ساتھ بسایا اور تمہارے لیے یہاں سے زندگی گزارنے کا سامان فراہم کیا، مگر تم لوگ کم ہی شکر گزار ہوتے ہو. ہم نے تمہاری تخلیق کی ابتدا کی، پھر تمہاری صورت بنائی، پھر فرشتوں سے کہا کہ آدم کو سجدہ کرو. وہی شروع میں قصہ پڑھ چکے ہیں پہلے معاملے پہلے پارے میں. فسجدوا الا ابلیس، اس حکم پر سب نے سجدہ کیا مگر ابلیس سجدہ کرنے والوں میں شامل نہ ہوا. دیکھیں یہاں سے آپ کو بندگی کا ایک نقطہ ملے گا. فرشتوں کو حکم دیا آدم کو سجدہ کرنے کا اللہ نے، انہوں نے کر لیا، یہی عبادت تھی. اگر یہی کام فرشتے اللہ کے حکم کے بغیر کرنے لگتے تو کیا ہوتا؟ شرک ہوتا. یہ فرق ہے. جس کو سجدہ کرنے کو حکم دے دیا بس اس کو سجدہ کرنا ہے. اپنی مرضی سے دین کا کوئی کام کریں گے تو وہ دین نہیں رہے گا. قال ما منعك الا تسجد اذ امرتك، پوچھا تجھے کس چیز نے سجدہ کرنے سے روکا جبکہ میں نے تجھ کو حکم دیا، یعنی شیطان نے، ابلیس نے سجدہ نہ کیا. تو پوچھا بھی تم نے کیوں نہیں کیا؟ بولا میں اس سے بہتر ہوں. اب اس کے رویے نوٹ کرتے جائیں. انا خیر منہ، انا کا مارا ہوا، ایگو، ایگوسٹک، میرے میں تو خوبی زیادہ تھی، میرے میں تو خیر زیادہ تھی. کیونکہ خلقتنی من نار و خلقتہ من تین، کیونکہ تو نے مجھے آگ سے پیدا کیا اور اسے مٹی سے پیدا کیا. یہ دوسرا رویہ ہے، ریزننگ. اللہ کا حکم آ کے صرف ایک جذبہ چاہیے، سبمیشن، ابوتیاں، اطاعت، دیٹس اٹ. چوں چاں نہیں کر سکتے، کیوں، کیسے، کس لیے، کس نے کہا، نہ کروں تو کیا ہوگا، کیا نقصان ہوگا. تو گویا کہ شیطان ریزننگ کرتا ہے، اپنے حالات کے رونے روتا ہے کہ تو نے مجھے کہا کیوں اور اب میں نے نہیں کیا تو مجھ سے پوچھا کیوں. فرمایا اچھا تو یہاں سے نکل جا، تجھے حق نہیں کہ یہاں بڑائی کا گھمنڈ کرے، نکل جا کہ در حقیقت ان لوگوں میں سے جو خود اپنی ذلت چاہتے ہیں. ابلیس نے بڑا بننا چاہا، وہ چھوٹا ہو گیا. یہ بھی عمل کی بات ہے. ہم بس اللہ کی بات نہیں مانتے، کہتے نہیں ہمارا اسٹیٹس خراب ہوگا، ہم بینڈو لگیں گے، ہم مولوی لگیں گے، ہم مدرسے کے پڑھے ہوئے لگیں گے. تو دیکھ لیجئے ابلیس نے جو نہ چاہا وہی ہوا. قال انذرنی الى یوم یبعثون، بولا مجھے اس دن تک مہلت دے دے جبکہ وہ دوبارہ اٹھائے جائیں گے. فرمایا تجھے مہلت ہے. کیا پتہ چلا؟ کہ نہ صرف یہ کہ ابلیس اللہ کو رب مانتا تھا، اس کو دعاؤں کے قبول کرنے والا مانتا تھا، اور قیامت کے آنے کا بھی یقین تھا. اللہ نے بھی شان بے نیازی سے کہا جا تجھے مہلت ہے. بولا اچھا تو جس طرح تو نے مجھے گمراہی میں مبتلا کیا ہے. ہائی لائٹ کر لیں، یہ ابلیسی رویہ کہ اللہ نے کیوں مجھے حکم دیا کہ سجدہ کرو جو نہ کر کے میں ظالم بنا. آج بھی کچھ لوگ کہتے ہیں کیوں اللہ نے سود حرام کیا، اللہ کا قصور ہے، نہ وہ حرام کرتا نہ ہم گناہ گار ہوتے. کیوں اللہ نے شراب حرام کی، کیوں اللہ نے بے حیائی حرام کی، یہ اس نے ہمیں مشکل میں ڈالا ہے، نعوذ باللہ. یہ ابلیسی رویہ ہے. اب بدلہ، انتقام دیکھیے. میں بھی اب تیری سیدھی راہ پر ان انسانوں کی گھات میں لگا کر ان انسانوں کی گھات میں لگا رہوں گا، آگے اور پیچھے، دائیں اور بائیں، ہر طرف سے ان کو گھیروں گا، اور تو ان میں سے اکثر کو شکر گزار نہ پائے گا. ظالم اتنا بڑا دشمن ہے، چیلنجز دے رہا ہے، یہ کروں گا، وہ کروں گا، اور اب دیکھیں اس کے باوجود ہم اس کو سینے سے لگاتے ہیں، اس سے پیار کرتے ہیں. ہم کہتے ہیں ہاؤ سویٹ ڈیول از، کتنے پیار سے اپنے بچے کو کہتے ہیں چل شیطان کہیں کا. کہہ سکتے ہیں آپ شیطان اپنے بچے کو؟ کبھی نہیں کہہ سکتے، نہ شیطان کے نہ شریر کے، دونوں میں سپرلیٹو ڈگری ہے. شریر کہتے ہیں بہت شر پھیلانے والا، تو نہ ہمارے بچے الحمدللہ شیطان ہے نہ وہ شریر ہے، وہ بہت پیارے بچے ہیں، ہم نے ان کی زیادہ اصلاح کرنی ہے. تو گویا کہ انسانوں کو کہہ رہا ہے کدھر سے آؤں گا، آگے سے اور پیچھے سے، دائیں سے اور بائیں سے. آگے سے کیا؟ کہ دنیا کو آگے کر کے دکھا دوں گا، ہائے دنیا 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 دنیا. پیچھے کیا؟ آخرت کو پیچھے ڈال دے گا، لیز پرائرٹی. دائیں سے کیا ہے؟ نیکیوں کو مشکل کر دیتا ہے، اور بائیں سے کیا ہے؟ گناہوں کو آسان کر دیتا ہے. دو سمتیں بھول گیا، اوپر اور نیچے، اور اوپر سے اللہ کی رحمت اترتی ہے، دعائیں قبول ہوتی ہیں، اور نیچے سجدے کر کے بندہ رب کو بلا لیتا ہے. اس لیے علماء کہتے ہیں کہ دو راستے ہیں شیطان سے بھاگنے کے، اللہ کی طرف آ جاؤ سجدے کر کے اور دعائیں مانگ کے. اور تو ان میں سے اکثر کو شکر گزار نہ پائے گا. یہاں سیلف اسیسمنٹ، میرے بارے میں شیطان نے کیا پایا ہوگا. دیکھیے شیطان کہتا تھا اللہ زیادہ لوگ تیری بات نہیں مانیں گے، تو کیا میں نے شیطان کے اس گمان کو اپنے بارے میں سچ ثابت کیا؟ قال اخرج منها، فرمایا نکل جا یہاں سے ذلیل اور ٹکرایا ہوا، یقین رکھ ان میں سے جو تیری پیروی کریں گے تجھ سمیت ان سب سے جہنم کو بھروں گا. اور اے آدم تو اور تیری بیوی دونوں اس جنت میں رہو، یعنی مسٹر اینڈ مسز دونوں رہو، جہاں جس چیز کو تمہارا جی چاہے کھاؤ مگر اس طرف کے پاس نہ پھٹکنا ورنہ ظالموں میں سے ہو جاؤ گے۔ جیسے ہم نے پچھلے حصے میں پڑھا نا کہ آج ہمارے لیے چار ٹیسٹ ہیں حرام کے پوری شریعت میں، تو آدم علیہ السلام کا ایک امتحان تھا، صرف ایک درخت کا پھل حرام کر دیا، آزمائش تھی بس۔ پھر شیطان نے ان کو بہکایا تاکہ ان کی شرم گاہیں جو ایک دوسرے سے چھپائی گئی تھیں ان کے سامنے کھول دے۔ دیکھیے شیطان کا پہلا حملہ، حرام کھلوا رہا ہے، اللہ کی منع کردہ چیز کو خوبصورت کر کے دکھا رہا ہے، اور نتیجہ کیا نکلا؟ سطر کھل گئے۔ آج بھی یہی ہو رہا ہے، جس پیٹ میں حرام جائے گا وہاں اس شرم ختم ہو جائے گی، حیا ختم ہو جائے گی۔ اس نے کہا، اس نے ان سے کہا، تمہارے رب نے تمہیں جو اس درخت سے روکا ہے، وجہ اس کے سوا اور کچھ نہیں کہ کہیں تم فرشتے نہ بن جاؤ۔ دیکھیے اللہ کے خلاف کر رہے ہیں کہ اللہ کو ڈر ہے تم فرشتے نہ بن جاؤ یا تمہیں ہمیشگی کی زندگی حاصل نہ ہو جائے۔ نعوذ باللہ کہنے کا سٹائل یہ ہے کہ اللہ کو ڈر ہے کہ کہیں تم ہمیشہ زندہ رہے تو کہ اللہ کے مقابلے میں خدا نہ بن جاؤ۔ آج ہمیں بھی اللہ سے بدگمان کرتا ہے ظالم کہ پتہ نہیں اللہ تمہاری زندگی خوش رکھنا ہی نہیں چاہتا، یہ اللہ یہ تمہیں خوش نہیں دیکھنا چاہتا۔ یہ مولوی، یہ جہاں لفظ مولوی بولتے ہیں نا، اصل میں دیکھا جائے تو ہم اللہ کے حکموں کا انکار کر رہے ہوتے ہیں۔ تو یہ بھی ایک ابلیسی رویہ ہے کہ لوگوں کو دین مشکل سمجھانا اور مشکل کر کے دکھانا۔ کہنے لگا کہ اللہ تعالیٰ چاہتا ہے کہ تم یہ نہ کرو، اور اس نے قسم کھا کر ان سے کہا کہ میں تمہارا سچا خیر خواہ ہوں۔ دیکھیے ذرا کیسا خیر خواہ ہے، جنت سے نکلوا رہا ہے اور منہ پہ باتیں آئی ایم یور ویل وشر۔ آج ہمارے پیارے بھی کہتے ہیں آئی میں تمہاری دشمن تو نہیں ہوں، آئی لو یو، آئی ایم یور ویل وشر، آئی ایم یور سنسیئر۔ تو اگر کسی سنسیریٹی کے جواب میں آپ دیکھیے کہ یہ سب کچھ آئے گا تو پھر مان لیجئے کہ اس کے پیچھے شیطان چھپا ہوا ہے۔ اب کیا ہوا، اسی طرح دھوکہ دے کر وہ ان دونوں کو رفتہ رفتہ اپنے ڈھب پر لے آیا۔ آخر کار جب انہوں نے اس درخت کا مزہ چکھا تو ان کے ستر ایک دوسرے کے سامنے کھل گئے، حرام کا اثر کے ستر کھل گئے، اور وہ اپنے جسموں کو جنت کے پتوں سے ڈھانپنے لگے۔ یہ کس نے بتایا آدم کو؟ سورت نور پڑھی تھی آدم نے یا سورت الاعراف پڑھی تھی؟ کوئی درس سنا تھا درس پہ؟ نہیں، یہ فطرت کا سبق تھا۔ فطرتاً بچہ بھی برہنہ ہونا پسند نہیں کرتا، چھوٹے بچے کا آپ کپڑا اتارتے ہیں تو بچہ ایک دم ٹانگ سکیڑتا ہے۔ اس لیے ماؤں کو چاہیے کہ اپنے بچوں کی حیا قائم رکھیں، کبھی ان کو سب کے سامنے نہ ننگا کریں، ان کے ڈائپر نہ چینج کریں، چھپا کے کریں، ان کی شروع سے یہ حیا رکھیں تو فطرت کی پکار حیا۔ اور آپ کہتے ہیں کہ حیا اور حیات ایک ہی روٹ ہے، زندگی حیا سے ہے، جو حیا سے آری ہو جاتے ہیں نا وہ مردے ہیں، گوشت کے لاشے پھر رہے ہیں دنیا میں۔ حدیث میں آتا ہے کہ جب تیرے اندر حیا نہ رہے تو جو چاہے مرضی کر، اور آج دنیا میں آپ کو اس کی تصویریں دکھتی ہیں۔ سمر آ کے تو دیکھیے، جب سمر آتا ہے ایسے لگتا ہے سب کی حیا چلی گئی۔ اللہ تعالیٰ ہدایت دے ہم سب کو بھی۔ تب ان کے رب نے ان کو پکارا۔ دیکھیے غلطی ہو گئی ہے پھر بھی رب نے پکار لیا۔ اسی طرح بہت ساری غلطیاں انسان کر چکا ہوتا ہے لیکن اللہ اس کو پھر اپنے دین کی طرف بلا لیتا ہے۔ کیا میں نے تمہیں اس درخت سے روکا نہ تھا اور کہا نہ تھا کہ شیطان تمہارا کھلا دشمن ہے؟ اب ڈانٹ، جس کے پاس اتھارٹی ہوتی ہے وہ آپ سے پوچھ سکتا ہے کہ کیوں نہیں صحیح کام کیا۔ دونوں بول اٹھے، ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنکونن من الخاسرین۔ ہم نے اپنے اوپر ستم کیا، اب اگر تو نے ہم سے درگزر نہ فرمایا اور ہم پر رحم نہ فرمایا تو ہم یقیناً تباہ ہو جائیں گے۔ پہلی دعا انسان کو جو سکھائی گئی توبہ کی۔ ہم ہوتے تو کہتے کچھ اور مانگتے، استغفار مانگا۔ اور یہ انسانیت تھی کہ گناہ کیا لیکن گناہ پہ جمے نہیں۔ آج جو لوگ گناہ کرتے ہیں اور توبہ کرتے ہیں فوری، وہ انسانیت پہ ہیں، اور جو گناہ کر کے ابلیس کی طرح لاجکس کرتے ہیں اور اپنی باتیں پیش کرتے ہیں تو وہ شیطان کے چیلے ہیں۔ اور یہاں سے پتہ چلتا ہے کہ انسان اپنے گناہ کو اپنی تباہی کا ذریعہ سمجھتا ہے۔ اور اس وقت پھر آدم علیہ السلام کو اللہ نے معاف کر دیا۔ اللہ اکبر۔ قال اخبتوا بعضكم لبعض عدو، کہا یہاں سے اتر جاؤ، تم ایک دوسرے کے دشمن ہو، اور تمہارے لیے خاص مدت تک زمین ہی میں جائے قرار اور سامان زیست ہے، اور فرمایا وہیں تم کو جینا اور وہیں مرنا ہے، اور اسی میں سے تم کو آخر نکالا جائے گا۔ اب اصل آزمائش شروع ہوئی۔ جنت صرف اللہ تعالیٰ نے ایک ٹوکن کے طور پہ دکھائی تھی شروع میں، ہماری انسٹنکٹ میں ڈال دی جنت کی طلب کہ اس دنیا میں رہ کے اس کی خواہش کرو۔ کبھی آپ نے بچپن میں کوئی چیز دیکھی ہوتی ہے، آپ بہت چھوٹے تھے اپنے امی ابو کے ساتھ گئے، اب اس کی ہلکی ہلکی جھلکیاں آپ کے ذہن میں، تو آپ کہتے ہیں آئی وش آئی ول گو دیئر اگین، ہے نا؟ वो एक अंदर एक महूम सी ख्वाहिश होती है ना, और जब किसी चीज़ को देख लेते हैं ना तो उसकी ख्वाहिश बढ़ जाती है। अब भूखे हैं तो भूखे रहें, खाना पकता देख लें फिर देखें। और जो हमारी आजमाइश ये सपना वाले करते हैं, जो खुशबू, मैं कहती हूँ आजकल जो खुशबूएँ आती हैं अल्लाह की बना, सुबह नीचे से उतरे ऊपर चढ़े तो पता नहीं क्या पक रहा था, और अभी जब हमने जाना है तो जो हमारा इम्तिहान होना है फुल फ्लैश किचन, और अल्लाह करे चलता ही रहे माशाल्लाह, पकता ही रहे। लेकिन मैं हंसती हूँ, सोच जाती हूँ जब भी साथी जो होते साथ में, मैंने कहती हूँ कि सबसे रोज़े का मुश्किल वक्त ये होता है जब हम सीढ़ियाँ चढ़ के आते हैं और जाते हैं, खाना सामने आता है तो भूख लगती है ना, ख्वाहिश आती है। इसी तरह याद रखिए कि जब इंसान के सामने कोई ऐसी चीज़ आ जाती है जिससे रुकना मुश्किल हो तो वही मुश्किल है। इसलिए फरमाया कि थोड़ी देर दुनिया में रहना होगा, जन्नत दिखा दी, अब इसकी तलब करो, और फरमाया वहीं तुमको जीना और वहीं मरना है, और इसी में से तुमको आखिरकार निकाला जाएगा। अब जन्नत से तो निकले, लेकिन देखिए पहली कहानी का ड्रॉप सीन क्या है। ये बस हम सब के लिए बात है कि अल्लाह ताला ने इस किस्से में से जो मैसेज दिया, यहाँ से आगे चलता रहेगा, जहाँ ये मज़मून चलेगा हम फिर इस पर बात करेंगे। फरमाया या बनी आदम क़द अंज़लना अलैकुम लिबासन युवारी सवातिकुम व रीशा, ऐ औलाद आदम हमने तुम पर लिबास नाजिल किया कि तुम्हारे जिस्म के काबिले शर्म हिस्सों को ढांकता है, और तुम्हारे लिए जिस्म की हिफाजत और जीनत का जरिया भी हो, और बेहतरीन लिबास तो तकवा का लिबास है। ये अल्लाह की निशानियों में से एक निशानी है, शायद के लोग इससे सबक लें। देखिए पहली दफ़ा यहाँ लिबास की बात है, लोग पहले दिन कहते हैं ज़रा बच्चियों से के अच्छे कपड़े पहने, अल्लाह ताला सात पारे पढ़ाने के बाद आठवें पारे के तकमील के करीब उसको कह रहा है कि अच्छे कपड़े पहनो। क्यों? देखिए इस्लाम ने लिबास को नेमत कहा है, आसमान से कुरान उतरा, आसमान से लिबास उतरा, तीन जगह पूरे कुरान पाक में लिबास के बारे में गाइडलाइन है। पहला मौका ये है, दूसरा सूरत नूर, तीसरा सूरत अलहसाब। यहाँ लिटरली ड्रेसअप होने की बात है, यानी आप कह सकते हैं कि एक औरत औरतों में क्या पहने, घर में क्या पहने, इनसाइड क्या पहने। सूरत नूर में हम पढ़ेंगे घर के अंदर रहने वाले गैर महरमों के साथ किस हद तक की बेतकल्फी हो सकती है, और सूरत अलहसाब में आउटडोर बातें हैं। इन सब चीज़ों को सामने रख के एक औरत का औरत के सामने लिबास क्या है कि उसकी शर्म का छुपे। देखिए दो लफ्ज़ हर साल बोलती हूँ, आपके सामने भी बोल देती हूँ, दो बुनियादी रूल समझ लीजिए ड्रेसअप होने के शफाफ ना हो और वसाफ ना हो। शफाफ मीन सी थ्रू, इतना पतला ना हो कि अंडर गारमेंट्स भी झलक रहे हैं, और इतना शफाफ भी नहीं कि बाजू भी खुले हुए और सीना भी खुला हुआ है और कहते हैं औरतों में क्या हरज है, फिगर दिखता है। और वसाफ वसफ बयान करने वाला, स्ट्रेची, टाइट, टू टाइट ना हो और टू थिन ना हो, इतना जिस्म के साथ जुड़ा हुआ ना हो कि जिस्म का एक एक फिगर दिखे। अब बताइए कि ये तो घर के अंदर की बात कही कि औरत औरतों में भी ऐसे कपड़े ना पहने कि जिससे उसका फिगर छलके, तो कहाँ बाहर पहनने वाले कपड़े भी इतने टाइट हो, तो फिर उसको आप क्या कहेंगे? और खूबसूरती आ जाती है जिस्म में बाजू का तबाया पहनकर। तो अपने आप को देखना, अभी आज हवाए पे बात नहीं कर रहे हम, मैं अंदर की बात बता रही हूँ आपको कि औरत मर्द जो भी लिबास पहने, लिबास का सिर्फ औरत से ताल्लुक़ नहीं है, मर्द के लिए पहनो जिस्म छुपे। अल्लाह ने एक खाल तो दे दी ना, ये खाल है ना स्किन कलर की, जानवरों की यही खाल उनका लिबास है, ऊपर किसी के बालों को डाल दिया, बाल उनका ड्रेस है, किसी की छाल है और कुछ की फर है। अल्लाह ने हमें चेंजेबल ड्रेस दे दिया, अगर हमें भी अल्लाह ऊपर एक ऐसे ढीला ढाला लिबास पे ना दे तो सारी ज़िंदगी एक ही जैसे रहते। अल्लाह ने खूबसूरती के लिए दिया, चेंज करो, बदलो, कभी गहरा पहनो, कभी हल्का पहनो, कभी सादा पहनो, कभी प्रिंटेड पहनो, वैरायटी खूबसूरत होती है। तो लिबास अच्छा पहनो और इसमें खूबसूरती भी है। अब लिबास जब साफ है, जिस्म को छुपा रहा है, अब मोती लगा लो, बेल लगा लो, लेस लगा लो, कोई हर्ज की बात नहीं है। इस्लाम ने मना नहीं किया इन चीज़ों से, मना किस चीज़ से किया है कि लिबास से तकवा से ना हटे तुम्हारा लिबास। लिबास के बारे में कोई एक लाइन आप नहीं बोल सकते कि क्या लिबास महंगा है, कौन सा हल्का है, कौन सा है। इसको समझ लीजिए कि मुझे जो बात समझ आई है पूरा पढ़ने की बात, चंद बातें जुमले में बोलती होती हूँ कोड वर्ड्स के तौर पे। पहली बात है कि जितना ज़्यादा लिबास ढका होगा उतना अल्लाह का कुर्ब ज़्यादा होगा। बंदगी के रंग में बंदा रंगता ही कब है जब कपड़े ठीक पहने होते हैं। सच बताइए, आधा खुला हो जिस्म तो जिक्र करने को दिल करता है, कुरान पढ़ने को दिल करता है, दुआएं सुनने को, तिलावत करने को, नमाज नहीं पढ़ी जाती उस जिस लिबास के अंदर जिसके अंदर जिस्म पुराना जाता हो। फिर दूसरी बात याद रखिए कि आप देखिए कि लिबास की जो आराइश होती है ना, इससे जिस्म तो जिस नरमी आती है। अच्छे लिबास में इंसान अपने अंदर एक जिद्दत पाता है, ورنہ بعض دفعہ انسان جب بالکل موٹے جھوٹے میں رہتا ہے نا تو اتنا سخت ہو جاتا ہے کہ میرا خیال ہے وہ اپنے گھر والوں کے لیے بھی خوشی کا ذریعہ نہیں رہتے. وہ لوگ جو لوگ لباس کے لیے کیئرفل نہیں ہوتے ان کو پرواہ نہیں ہوتا ہماری بیوی کو ہم کیسے لگ رہے ہیں, بیوی کیا چاہتی ہے, اور سیم چیز بیویوں کے ساتھ بھی ہوتی ہے. تو بے جہ سختی نہیں کرنی چاہیے. عورت ہے, صاف کپڑے پہنے, نرم کپڑے پہنے, خوبصورت پہنے, پہن سکتی ہے لیکن نمائش کے لیے نہیں. آرائش کے تین لفظ ہیں, آرائش, زبائش اور نمائش. آرائش کے لیے آپ پہن سکتے ہیں, زبائش کے لیے آپ پہن سکتے ہیں, نمائش کے لیے نہیں پہن سکتے. آپ کو اچھا لگتا ہے, آپ خود خوش ہو جاتے ہیں, موڈ فریش ہو جاتا ہے, کنگھی کی, اپنے آپ کو صاف ستھرا کیا, کوئی دیکھ کے کہتا ہے آپ اچھے ہیں, اٹس فائن. میں نے تو اس سوچ سے کیا تھا کہ اللہ کی نعمت ہے اور اس نے دیا, لیکن سوچوں کیا پہنوں, کیسی لگوں, کس کو جلاؤں, میرے جیسا جوڑا کسی کا نہ ہو, یہ پہلے پہن چکی ہوں, یہ دوبارہ نہیں پہن چکی. دیکھیے آپ ایک سوٹ پہنتے آپ کو بہت سجتا ہے تو آپ کو تو وہ بار بار پہننا چاہیے. لوگ تعریف کرتے ہیں جوڑے کی, میں کہتی ہوں تعریف کرنی چاہیے پہننے ہوئے شخص کی. بات سمجھ رہے ہیں؟ کپڑے کی تعریف کی تو اس میں آپ کی کیا خوبی ہے؟ بعض جوڑے بہت خوبصورت ہوتے ہیں آپ کو نہیں سجتے, کچھ رنگ ہوتے ہیں آپ کو نہیں سجتے. تو لباس کو کیا کرنا چاہیے, جو لباس کی خوبصورتی مجھے سمجھ آئی وہ کیا, موقع کی مناسبت سے ہو. بہت گرمی ہے تو اس میں کیسے لباس اچھے لگتے ہیں, ٹھنڈے رنگوں کے, ہلکے رنگوں کے, لائٹ ہیں, سودنگ ہے. اور اگر آپ وہاں بڑے بڑے پرنٹ اور گہرے گہرے رنگ پہنیں گے تو ہو سکتا ہے دوسروں کو چبھے. خوشی والے گھر میں جا رہے ہیں آپ تو آپ وہاں چپڑا مکڑا کپڑا ایسا پہن جائیں کہ سب کی نظریں آپ کی طرف اٹھیں, غیر حکمت کی بات ہے. اور کسی میت میں افسوس کے لیے جا رہے ہیں اور اتنی اتنی چوڑیاں اور میچنگ کا وائٹ سیٹ پہن کے اور وائٹ چکن کا چمکتا ہوا جوڑا پہن کے چلے جاتے ہیں کہ جی ہم افسوس والے گھر میں ہیں, برے لگ رہے ہیں آپ. میت والوں کو یہ پتا ہوگا کہ ادھر آنے سے پہلے آپ نے ساری وائٹ میچنگ جمع کی تھی تو پہنی. یہ رائش کا کوئی موقع نہیں ہے. پھر آپ دیکھیے بعض رائش ہے جو شوہر کے ساتھ کرنی ہے انسان نے. اب آپ کے شوہر کہتے ہیں کہ اچھا چلو جی تم ڈریس اپ ہو جاؤ, آج ہم دونوں ہیں, ہم اپنے چلتے ہیں کہیں, کچھ بھی. مثال دیتی ہوں آپ کو کہ موقع کیسے پہچاننا ہے. اب شوہر کے سامنے آپ بالکل اپنی چادر تان کے, فل بازو کی شرٹ پہن کے, کھدر کا جوڑا پہن کے, سر پہ وائر اسکارف پہن کے کہتے ہیں میں کیسی لگ رہی ہوں, وہ کہیں گے زہر لگ رہی ہوں. اب شوہر کے سامنے آپ کو اس روپ میں جانا چاہیے, کیا یہ کوئی حکمت کا فیصلہ ہوگا؟ کہیں گے نہیں جی وہ میں نے سنا ہے کہ حضرت فاطمہ کے تو سر کا دوپٹہ بھی کبھی نہیں اترا تھا, میں تو سر پہ دوپٹہ لپیٹ کے سوؤں گی. بے وقوفی کرتے ہیں آپ. یہ غلط ہماری حکمتیں ہوتی ہیں جس کی وجہ سے دین بدنام ہوتا ہے. شوہر کے سامنے آپ اپنی نمائش بھی کر سکتے ہیں, آپ اپنے جسم کو بھی ایک حد تک کھول سکتے ہیں. موقع دیکھیے, مناسبت دیکھیے. اب جو شوہر کے سامنے کی رائش ہے اسی میں غلطی سے باہر چلی جائیں, چلے آئیں آئس کریم کھائیں, تو یہ بھی ظلم ہوگا. سمجھے؟ موقع دیکھیے. آپ دیکھیے وقت, وہ کہتے ہیں نا وقت کی نماز اور بے وقت کی باتیں. اصل چیز یہ ہے کہ لباس کا تعلق جو ہے وہ کپڑوں کے ساتھ نہیں ہوتا. یہ سب سے بڑی خوبی ہوتی ہے کہ کس موقع پہ کیا پہننا ہے, یہ بہت کم لوگوں کو پتہ ہوتا ہے. ان کو ہر وقت یہ چیز سمجھ ہی نہیں آتی. باقی رہ گئی بات کہ میں پہنوں اور کوئی دیکھے اور جل جائے اور پوچھے کدھر سے لیا اور میں جھوٹ بولوں اور یہ کروں, اس کی کوئی اسلام میں گنجائش نہیں. حدیث میں آتا ہے کہ جس نے فخر کے لیے کپڑا پہنا یعنی نمائش کے لیے, قیامت کے دن اللہ اس کو ذلت کا لباس پہنائے گا. کھجلی کے کرتے کی بات آتی ہے اور ایک بات پہ کہ عورت جب, ایک تو اس میں آتی ہے جس میں نوحہ کرتی ہیں عورتیں, اسی طرح لباس کی نمائش انتہائی ناپسندیدہ. تو اپنے کپڑے پہننے کے جس کو کہنا چاہیے موٹیو کو بدلیے. جتنا زیادہ آپ اس کو بدلیں گے آپ دیکھیں گے کہ آپ زیادہ کمفرٹیبل فیل کریں گے اور انشاءاللہ آپ کی زندگی خوبصورت ہو جائے گی.